Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. हुम्लामा तीन दिनदेखि फैलिएको रुघा खोकीका कारण चारजनाको मृत्यु, एकै गाउँका 100 जना भन्दा धेरै बिरामी।
चिसो बढेपछि बाँके, बर्दिया लगायत पश्चिम तराईको जनजीवन प्रभावित। कञ्चनपुरमा संयुक्त सीमा सर्वे टोलीले काम थाल्यो।
7 प्रदेशको अस्थायी राजधानीको खाका तयार। माघ 25 राष्ट्रिय सभा निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव।
र राष्ट्रिय महिला फुटबलमा नेपाल प्रहरी र मध्यमाञ्चल विजयी, नेत्रहीन एकदिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको विदाई। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। हुम्लामा फैलिएको रुघा खोकीले जिल्लाको तल्लो भेगमा गरी पछिल्ला 3 दिनमा 4 जनाको मृत्यु भएको छ भने कैयौंजना बिरामी परेका छन्। रुघा खोकीले ताजकोट गाउँपालिका 5 मदान नाकी रुन्देवी परियार, नन्दकली परियारको मृत्यु भएको छ। पुस 2 सातादेखि सुरु भएको रुघा खोकीले मदना गाउँका मात्रै झण्डै 100 संख्यामा बिरामी परेका छन्। सुरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्नबाट सुरु हुने रुघा खोकी बिस्तारै घाँटी दुख्ने, पखला समेत चल्ने गरेपछि पाको उमेरका बिरामीलाई थप समस्या पारेको स्थानीयले बताएका छन्। जिल्लाको मध्य भेगमा पर्ने सर्केगाड गाउँपालिकाको रोजीकोटमा मात्रै 3 जनाको मृत्यु भएको छ।
चिसो बढेपछि बाँके, बर्दिया लगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहलाई आवश्यक व्यवस्थापनका लागि अनुरोध समेत गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले बाँकेका 8 स्थानीय तहलाई पत्र पठाएर चिसोबाट प्रभावितहरूलाई जोगाउन स्थानीय तहमै उपाय अवलम्बन गर्न अनुरोध गरेको हो। प्रशासनले न्यानो कपडा, कम्बल वितरण तथा चोक चोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको हो। शीतलहरका कारण बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् भने नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान पनि प्रभावित भएको छ।
साँझको समयमा सुर्खेत लगायत आसपासका जिल्लामा बेला बेला बत्ती जाने गरे पनि लोडसेडिङ भने नभएको नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सुर्खेतले जनाएको छ। केही दिन अगाडि बाँकेको कुसुम र कोहलपुर बीचमा पर्ने शमशेरगञ्ज जङ्गलमा जङ्गली हात्तीले 132 केभी डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरमा क्षति पुर्याउँदा माग बढी भएको समयमा बत्ती जाने गरेको वितरण केन्द्रले जनाएको छ। कोहलपुर सब स्टेसनबाट बेला बेलामा लाइन परिवर्तन गर्दा पनि बत्ती जाने गरेको वितरण केन्द्रका प्रमुख सूरज भण्डारीले जानकारी दिनुभयो। साँझ 5 बजेदेखि राति 10 बजेसम्म विद्युतको माग बढी हुने भएकाले सुर्खेतमा रहेका 4 फिडर मध्ये आलो पालो गरेर लाइन काट्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। अहिले भारतको टनकपुरबाट ल्याइएको विद्युत सुर्खेत जाजरकोट र दैलेखमा वितरण भइरहेको पनि भण्डारीको भनाइ छ। यस्तै विद्युत सब स्टेसन कोहलपुर शाखाले अहिले टनकपुरबाट ल्याएको 35 मेगावाट विद्युत 5 प्रदेशको बाँकी, बर्दिया सहित 6 र 7 प्रदेशमा वितरण गरिरहेको शाखाका इलेक्ट्रोनिकल सुपरभाइजर ओमन बीचले जानकारी दिनुभयो। साँझको समयमा बढी माग हुने समयमा 15 मेगावाट विद्युत अपुग भएकाले केही समय कटौती गर्नुपर्ने बाध्यता रहेकाले लोडसेडिङका रूपमा नबुझ्न उहाँको आग्रह रहेको छ। शमशेरगञ्ज भएको टावरको वास्तविक क्षति पहिचान गरी अर्को टावर बनाउन वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली खटिसकेको पनि उहाँको भनाइ छ। जति सक्दो छिटो समस्या समाधानका लागि काम भइरहेको सुपरभाइजर बीसीले जानकारी दिनुभयो।
दैलेखको नारायण नगरपालिकाले सदरमुकामका घर अगाडि अस्थायी टहरा हटाउने अभियान सुरु गरेको छ। नारायण नगरपालिकामा रहेको सदरमुकाम दैलेख बजारलाई सुन्दर बनाउने उद्देश्यले नारायण नगरपालिका दैलेखले सूचना जारी गरेसँगै सडक आसपासका तथा अस्थायी टहरा हटाउन सुरु गरेको हो। नारायण नगरपालिकाले घर दैलो गरेर टहरा हटाउन अनुरोध गरे पनि स्थानीय व्यापारी तथा घरधनीहरूले अटेरी गरेपछि प्रमुख उपप्रमुख र कर्मचारीहरूको टोली हटाउने अभियान नै थालेको जनाइएको छ। सडक अतिक्रमण गरी बनाइएका टहराका कारण बाटो साँगुरो हुँदै गएको, ठूला सवारी नगर क्षेत्रभित्र प्रवेश गर्न गाह्रो भएको र सदरमुकामको शोभा नै बिग्रिएको भन्दै डोजर लगाएर टहरा भत्काउन थालिएको हो। टहरामा राखिएका होटल पसलका कारण नगर क्षेत्रमा फोहोर बढ्दै गएकाले अभियान थालिएको नगर प्रमुख रत्नबहादुर खड्गाले बताउनुभयो।
बाँकेको जानकी गाउँपालिकाको खजुरा खुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माण अन्तिम चरणमा पुगेको छ। नेपालगञ्जका व्यवसायीहरू टङ्कप्रसाद शर्मा सहितको समूहले करिब 20 करोडको लागतमा शीतभण्डार निर्माण सुरु गरेको हो। 10,000 टन भण्डारण क्षमताको शीतभण्डार यही फागुन महिनाबाट सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिएको सञ्चालक शर्माको भनाइ छ। नेपालगञ्जबाट झण्डै 5 किलोमिटर पश्चिम खजुरा नजिकै 2 बिघा जग्गामा नेपालगञ्ज कोल्ड स्टोरेज एन्ड वेयर हाउस प्रणालीको निर्माण कार्य हाल धमाधम भइरहेको छ। जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात 2071 भए पनि गत वैशाखदेखि निर्माण कार्य सुरु भएको हो। नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय महासचिव समेत रहनुभएका शर्माले शीत भण्डारमा जडीबुटी भण्डारण गरिने बताउनु भएको छ। त्यसै गरी कर्णालीको स्याउ तरकारी र आलु पनि भण्डारण गर्ने लक्ष्य उहाँको रहेको छ। शीत भण्डारणको अभावमा यस क्षेत्रको जडीबुटी भण्डारणका लागि भारतको लखनऊ लगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा पनि राखिएको शर्माको भनाइ छ।
हामीसँग छिमेक सरिफेरसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्लामा 3 दिनदेखि फैलिएको रुगाखोकीका कारण 4 जनाको मृत्यु, एकै गाउँका 100 जना भन्दा धेरै बिरामी, चिसो बढेपछि बाँके लगायत पश्चिम तराईको जनजीवन प्रभावित लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले 7 वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको जनाएको छ। मन्त्री परिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र शहरी विकास मन्त्रालयले भौतिक पूर्वाधारका आधारमा 3 स्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो। प्रदेश नम्बर 1 को विराटनगर, प्रदेश नम्बर 2 को जनकपुर, प्रदेश नम्बर 3 को भक्तपुरको ठिमी, प्रदेश नम्बर 4 को पोखरा अस्थायी मुकाम तोकिएको छ। यस्तै प्रदेश नम्बर 5 को दाङ, प्रदेश नम्बर 6 को सुर्खेत र प्रदेश नम्बर 7 को धनगढी अस्थायी मुकाम तोकिएको छ। शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि यी ठाउँ उपयुक्त हुने भन्दै प्रस्ताव गरेकाले पन्थीले अब आवश्यक अध्ययनपछि मन्त्री परिषदको बैठकले प्रस्ताव गरेका मुकाम तोक्ने बताउनु भएको छ। भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, संचार साधनको उपलब्धता र विद्युत आपूर्तिको हिसाबले यस्तो प्रस्ताव गरेको पनि उहाँको भनाइ छ। अस्थायी राजधानी तोक्ने यी ठाउँलाई प्रदेश सरकारले 2/3 बहुमतले पुनः हेरफेर गर्न सक्ने भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ 25 गते गर्न प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अहिले प्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा सदस्य निर्वाचन माघ 25 गते गर्ने मिति घोषणा गर्न सुझाव दिनुभएको हो। प्रधानमन्त्री देउवाले आगामी मन्त्री परिषदको बैठकबाट चुनावको मिति घोषणा हुने बताउनु भएको छ। देउवाले हिजो नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रिय सभा निर्वाचन परामर्श सम्बन्धी सुझाव पनि लिनुभएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मिति घोषणा भएपछि 1 महिना समय चाहिने बताएको छ। लामो विवादपछि राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश केही समय अघि जारी भएको छ। 59 सदस्य राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट 8-8 जना चुनिनेछन् भने 3 जना मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ।
सरकारले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्न नसक्दा प्रदेश सभामा निर्वाचित सदस्यहरूको शपथ ग्रहणमा ढिलाइ भएको छ। प्रदेश सभातर्फ प्रत्यक्षबाट निर्वाचित भएको 15 दिन कटिसक्दा पनि नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्न पाएका छैनन्। न्यायाधीशबाट प्रदेश संसदको शपथ लिने र सरकारले तोकेको प्रदेश प्रमुखको प्रमुखले बैठक आह्वान गर्ने भनिए पनि सरकारले यो प्रक्रिया सुरु गर्न सकेको छैन। नेपालमा पहिलो पटक संहिता लागू भएकाले प्रदेश सभाको प्रक्रियाको बारेमा प्रदेश सांसदहरू नै स्पष्ट छैनन्। सरकारले प्रदेश प्रमुख, प्रदेश राजधानी तथा पहिलो बैठक बस्नको लागि स्थानको छनौट गर्न समय ढिलाइ गरेकाले अन्यता कायम रहेको छ। सरकारले भने प्रदेश सभा बस्नका लागि आवश्यक सबै प्रक्रिया अगाडि बढाउने गरी तयारी गरिरहेको जनाएको छ।
सत्ता नेतृत्वकर्ता दल नेपाली कङ्ग्रेसले राष्ट्रिय सभाको मिति र प्रदेश प्रमुख तोक्नेबारे निर्णय गर्नु अघि सर्वदलीय छलफल गर्ने निर्णय गरेको छ। वाम गठबन्धनमा आबद्ध दलले प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचन परिणाम छिटो घोषणा गर्न निर्वाचन आयोगलाई दबाब दिइरहेको बेला कङ्ग्रेस शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी सहित कङ्ग्रेस केन्द्रीय सदस्यहरूको बैठकमा सभापति शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिपछि मात्रै राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा हुने बताउनु भएको हो। प्रदेश प्रमुखको नियुक्तिका लागि प्रमुख दलका नेताहरूसँग छलफलपछि राष्ट्रिय सभा निर्वाचन मिति घोषणा हुने उहाँले बताउनुभयो। बैठकमा अधिकांश नेताहरूले राष्ट्रिय राजनीतिसँगै पार्टी संगठनमा सुधारको खाँचो औँल्याएपछि सभापति देउवालले तत्कालका लागि केन्द्रीय समिति र केही पछि महासमितिको बैठक राख्नु आफू तयार रहेको बताउनु भएको छ।
माओवादी केन्द्रले एमालेसँग पार्टी एकता प्रक्रियालाई गति दिने निर्णय गरेको छ। पार्टी हेडक्वार्टर बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र सरकार गठनबारे भइरहेको छलफलबारे जानकारी गराउनु भएको छ। उहाँले पार्टीका शीर्ष नेताहरूको जिम्मेवारीबारे छलफल भइरहेको भन्दै चुनावी घोषणा पत्रका आधारमा वैचारिक राजनीतिक कुरा टुङ्गो लगाउन सकिने बताउनुभयो।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद सकिन करिब एक महिना बाँकी रहँदा दुवैले उजुरीको बारेमा अनुसन्धान तीव्र पारेका बताएका छन्। आगामी माघ 26 दुवै आयोगको 3 समयावधि सकिँदैछ। सत्य निरूपण तथा मेलमिलाप आयोगले 60,298 उजुरीको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। आयोगका अध्यक्ष सूर्य किरण गुरुङले आवश्यक जनशक्ति र बजेटको व्यवस्था सरकारले नगरिदिँदा काममा ढिलाइ भएको बताउनुभयो। आयोगको म्याद थपका विषयमा छलफल भइरहेको भए पनि आयोगले सर्वोच्च अदालतको आदेश अनुसार नयाँ कानूनसहितका केही शर्त राखेको छ।
कालीकोटको पताला गाउँपालिका 9 थिर्पुका स्थानीय दूषित पानी पिउन बाध्य भएका छन्। पानीको धारामा भातव लगायतका फोहोर आएपछि पानी खान बाध्य हुँदा स्थानीय बिरामी पर्न थालेका छन्। धारामा पानी थाप्न गएका बेला पानीसँगै भात आएको स्थानीय लङ्कबहादुर बमले बताउनुभयो। 100 भन्दा बढी घरधुरीले त्यो पाइपको पानी खाँदै आएका छन्।
कञ्चनपुरमा संयुक्त सीमा सर्वे टोलीले सीमा सर्वे काम थालेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका 11 डोकी बजार स्थित सीमा स्तम्भ नम्बर 753 सीमा रेखाङ्कन अवलोकन गर्न सुरु गरिएको संयुक्त सीमा सर्वेक्षणको टोलीका सदस्य पूर्णबहादुर खड्गाले बताउनुभयो। टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका महादेव स्थित सीमा स्तम्भ नम्बर 811 रेखाङ्कन गर्नेछ। कञ्चनपुरको पुनर्वासमा सीमा विवादकै कारण गत फागुन 26 भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो। यो घटना लगत्तै प्रमुख नापी अधिकृत निर्मल आचार्यको नेतृत्वमा पुनर्वास पुगेको सर्वे टोलीले काम अधुरै छाडेर रातारात काठमाडौँ फर्किएपछि निराश भएका कञ्चनपुरवासी सर्वे टोली आएपछि खुसी भएका छन्। सरकारले भारतसँग जोडिएका 7 प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाका विवादित सीमा क्षेत्रको सर्वे सन गर्न नापी विभागको टोली खटाएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। कैलालीको लम्कीचुहा नगरपालिकामा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ। धनगढीबाट काठमाडौँ हिँडेको ना 6K 10 सुदूरपश्चिम यातायातको बसले ठक्कर दिँदा एकजनाको ज्यान गएको हो। ठक्करबाट लम्कीचुहा नगरपालिका 1 बस्ने मनसरा न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ।
बाँकी राष्ट्रिय निकुञ्ज क्षेत्रमा हाइस्कुल ठक्करबाट चितुवाको मृत्यु भएको छ। नेपालगञ्जबाट प्युठान जाँदै गरेको 2294 हाइस्कुलले बाँकी राष्ट्रिय निकुञ्जमा पर्ने पूर्व पश्चिम राजमार्गमा ठक्कर दिँदा घटनास्थलमै चितुवाको मृत्यु भएको हो।
यता भिरबाट खसेर ढुङ्गाले लागेर अछामको रामारोशन गाउँपालिका 5 10 बालक चक्रबहादुर बुढाको ज्यान गएको छ। घर नजिकैको सल्लेरी वनबाट घाँस काटेर फर्किने क्रममा डाँडामाथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा उहाँको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
बाँकेको जानकी गाउँपालिका पाँच बेलहरीका 40 जना ज्येष्ठ नागरिकलाई हिजो एक कार्यक्रमका बीच सम्मान गरिएको छ। जानकी गाउँपालिका बेलहरीको सहयोग तथा बास नेपालगंजको आयोजनामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकलाई नगद सहित दोसल्ला टर्च लाइट समेत प्रदान गरिएको छ।
बाँकेको कोहलपुरमा निशुल्क एकीकृत घुम्ती परिवार नियोजन शिविर गरिएको छ। नेपाल परिवार नियोजन संघ सिफोटु बाँके र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा गरिएको शिविरमा 31 जनाले स्थायी तथा अस्थायी बन्ध्याकरण गरेका छन्। शिविरमा स्थायी बन्ध्याकरण महिला 19 जनाले मिनिल्याप गरेका छन् भने पुरुष 7 जनाले भ्यासेक्टोमी गरेको जनाइएको छ।
बाँकेको कोहलपुर नगर विकास समितिले विभिन्न भौतिक पूर्वाधार निर्माणका लागि एक हप्ताभित्र ठेक्का आह्वान गर्ने निर्णय गरेको छ। कोहलपुर स्थित बस पार्क कालोपत्री योजना कोहलपुर टाउन प्लानिङ विद्युतकरण डुडुवा तटबन्ध र निर्माण सम्पन्न भएका सटरको एक हप्ताभित्र टेन्डर आह्वान गरिने कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बताउनुभयो।
केही दिनदेखि मध्यपश्चिम क्षेत्रमा रहनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो बर्दियाको सदरमुकाम गुलरियामा रहेको बङ्गलामुखी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। पश्चिम नेपालका धार्मिक स्थल दर्शन र नेपालगञ्जको सोल्टी होटल उद्घाटनमा आउनुभएका शाह गुलरियाको बङ्गलामुखी मन्दिरमा पूजाआजा गर्नुभएको हो।
सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको वक्तृत्व कलात्मक कार्यक्रम प्रोफेसनल स्पिच कम्पिटिसन हुने भएको छ। प्रोफेसनल स्किल कम डेभलपमेन्ट प्रणालीले वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम सुर्खेत गट ट्यालेन्ट अन्तर्गत प्रोफेसनल स्पिच कम्पिटिसन हुने भएको हो। हिजो वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा पिएसडीका प्रबन्ध निर्देशक एवं कम्पिटिसनका संयोजक प्रेम कुमार विसीले सुर्खेत जिल्लाका सबै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको बताउनुभयो।
भेरी खबरमा अब लागौँ केही खेल खबर। 16 महिला राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलको टोली विजयी भएका छन्। पहिलो खेलमा नेपाल पुलिसले सुदूरपश्चिमाञ्चललाई 2-1 हराएको छ। पुलिसका लागि निरु थापा र निर्मल उपाध्यायले गोल गर्नुभयो भने सुदूरपश्चिमका चन्द्र भण्डारीले 1 फर्काउनु भयो। यस्तै दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई 4-0 हराएको छ। मध्यमाञ्चलका लागि रश्मि कुमार घिसिङले 2 गर्नुभयो भने मेनुका नगरकोटी र सविता राणा मगरले 1-1 गोल गर्नुभयो। प्रतियोगिताको विजेताले 2 लाख र उपविजेताले 1.5 लाख रुपियाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ।
र नेत्रहीन विश्वकप क्रिकेट खेल्न नेपाली टोलीको विदाई गरिएको छ। पाकिस्तान र युएईमा हुने 5 नेत्रहीन एक दिवसीय क्रिकेटमा सहभागिता जनाएको नेपाली टोलीले जहाजको टिकट पैसा नपाएपछि रेल मार्फत पाकिस्तान पुग्दैछ। जर्सी अभ्यासको लागि खेल मैदान र खेलाडीलाई खान बस्नको बन्दोबस्त मिलाएको नेत्रहीन क्रिकेट संघ नेपालले धेरै पहल गर्दा पनि जहाजको टिकट भने बन्दोबस्त गर्न नसकेको जनाएको छ। नेपाली टोलीको पहिलो खेल यही पुस 24 बङ्गलादेशसँग हुने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरहरू फेरि एकपटक।
हुम्लामा 3 फैलिएको रुघाखोकीका कारण 4 मृत्यु। एकै गाउँका 100 भन्दा बढी बिरामी।
चिसो बढेपछि बाँके बर्दिया लगायत पश्चिम तराईको जनजीवन प्रभावित। कञ्चनपुरमा संयुक्त सीमा सर्भे टोलीले काम थाल्यो।
7 प्रदेशको अस्थायी राजधानीको खाका तयार। माघ 25 राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव।
र राष्ट्रिय महिला फुटबलमा नेपाल पुलिस र मध्यमाञ्चल विजयी। नेत्रहीन एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको विदाई। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।